Welcome to Giving Back Podcast, the show where we share our bits of knowledge that we believe are useful to our community in many ways. I'm your host, Saroj Lamisane, and today I'll be talking with a journalist and a social activist, Mr. Prem Bania. Prem Bania naam sunne bittikai ekdamai ananda mahasus huncha. Wahako boli, wahako presentation shaili, wahako prastuti, harek kuraharu हामीलाई रिमाइन्ड हुन्छ, रिभाइभल भयो जस्तो फिल हुन्छ. र आजको कार्यक्रममा एज अ गेस्ट मैले उहाँलाई निम्ताएको छु. म एकदमै सौभाग्य महसुस गरिरहेको छु कि उहाँले आफ्नो हाम्रो अनुमतिलाई स्वीकारेर कार्यक्रममा आज उपस्थित हुनुभएको छ. प्रेम दाई, वेलकम टु गिभिङ ब्याक पोडकास्ट.
थ्याङ्क यू सो मच सरोजी, तपाईँले मलाई आमन्त्रण गर्नुभयो अनि त्यसपछि तपाईँका श्रोताहरू मार्फत मलाई यो अन्य श्रोता दर्शक माझ पुर्याउने मौका दिनुभयो, त्यसको लागि पनि धेरै धेरै आभार. थ्याङ्क यू भेरी मच फर ह्याभिङ.
कसरी बितिरहेको छ अमेरिकामा यहाँको दिनचर्या, समग्र लाइफस्टाइल कसरी बितिरहेको छ?
एकदमै नर्मल भन्नुपर्छ, खास गरी यो ग्लोबल पेन्डेमिकका कारण अलिकति जुन स्पिडमा जीवनका प्रति अथवा लक्ष्यका प्रति काम गरिन्थ्यो त्यसमा अलिकति ब्रेक जस्तो भएको छ. यद्यपि जीवन नर्मल नै चलिरहेछ, सिक्ने क्रम अनि त्यसपछि लेख्ने क्रम अनि त्यसपछि आफ्नो अभियानमा संलग्न हुने क्रम चलिराखेको छ. खास गरी म यहाँ यो ग्लोबल पेन्डेमिकलाई फोकस गरेर एउटा COVID-19 टास्क फोर्स बनाएका छौँ. त्यो टास्क फोर्स मार्फत समुदायका मानिसहरूलाई मद्दत गर्ने कोसिस गरिरहेका छौँ. अनि त्यस्तै म यहाँ एउटा रेडियो हामीले सञ्चालन गरेका छौँ, त्यो रेडियोमा पनि आबद्ध भावनाले रेडियो मार्फत पनि मानिसहरूलाई अवेरनेस अथवा उनीहरूको सूचना एउटा कम्युनिटीदेखि अर्को कम्युनिटीसँग पुर्याउने कामहरू गरिरहेको छु. अनि म जुन संस्थामा आबद्ध छु, सेन्टर फर पान एसियन कम्युनिटी सर्भिसेस, सो एसियन कम्युनिटीका मानिसहरूका लागि चाहिँ यो अवस्थामा हामी कसरी सहयोग गर्न सक्छौँ, सरकारसँग काम गरेर सरकारले दिने सेवा सुविधाहरू मानिसहरूलाई कसरी दिन सक्छौँ भन्ने खालको काम गरेर राखेका छौँ. सो दिनहरू यसै गरी व्यावसायिकता अथवा समुदायको लागि काम गर्ने प्रतिशत समय झन्डै 70 जति छ अनि परिवारको लागि 30% बाँच्यो.
मजाले हिसाब गर्नुभएछ. अब मैले यहाँलाई इन्टरभ्यूमा आमन्त्रण गरिसकेपछि मैले केही रिसर्चहरू गर्नु पऱ्यो यहाँको लागि, केही प्रश्नहरू तयार गर्नु पऱ्यो र केही प्रश्नहरू पनि तयार गरेको छु. मलाई लाग्छ मैले तयार गरेका यी प्रश्नहरू आम मानिस, आम श्रोता, आम दर्शकहरूले पनि यही प्रश्नहरू गरिरहनु भएको छ कि भन्ने मैले अपेक्षा राखेको छु र केही प्रश्नहरू पनि तयार गरेको छु. र मैले पहिलो प्रश्न चाहिँ म यहाँलाई राख्न चाहन्छु. हाउ डु यु लुक ब्याक टु द टाइम वेन आई रिमाइन्ड यु अबाउट यर सो, खबरभित्रको खबर, जय स्वाभिमान, पावर न्युज एन्ड द रियल फेस, यी सबै कार्यक्रमहरू यसरी झलझली याद आउँछ कि अब यो कार्यक्रमलाई यहाँले आफूले चाहिँ सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ?
वेल, टाइम लाइक आफैमा एउटा ठुलो विश्वविद्यालय, मलाई युनिभर्सिटी जस्तो लाग्छ, होइन? एउटा समय काल थियो जुन समयको फ्रेममा मैले तपाईँले अघिले मेन्सन गर्नुभएका कार्यक्रमहरू सञ्चालन गर्ने अवसर पाएँ, अथवा यसो भनौँ ती कार्यक्रमहरूलाई, ती कार्यक्रमहरूको सिर्जना गर्ने, रचना गर्ने मौका पाएँ. र त्यो टाइममा एकजना जर्नलिस्ट भन्दा बढी समाजको लागि केही, सोसियल जस्टिसका लागि केही गर्न सकिन्छ भनेर जुन कोसिस गर्नु पर्थ्यो त्यो मैले 100% नै दिएर समाजको लागि, देशको लागि काम गरेँ भन्ने मलाई लाग्छ. त्यो त्यो अनेस्टी, त्यो त्यो पेसाप्रतिको त्यो अकाउन्टेबिलिटी अनि त्यसपछि त्यो त्यो समयलाई सम्झिँदा चाहिँ मलाई यस्तो लाग्छ कि देशका निमित्त त्यसै गरी रगत पसिना पोखेर समाजका निमित्त योगदान पुर्याउने प्रकारका कामहरू अझै लामो समय गर्नुपर्ने रहेछ र अहिले पनि म भन्न सक्छु गर्ने नै छु, होइन? सो फर्केर हेर्दा फ्ल्यासब्याक एकदमै गोल्डेन फ्ल्यासब्याक भन्छु अनि फ्युचरलाई पनि गोल्डेन बनाउनको लागि यो बिचमा अलिकति यो पज भनौँ अथवा यसलाई के भनौँ ब्रेक भनौँ वटेभर यो गरिरहेको मात्र हो सम्झिँदा एकदमै गौरव अनुभूति हुन्छ हृदयको गहिराईबाट सम्पूर्ण समर्पणका साथ पेसा भन्दा पनि पैसा भन्दा पनि नाम कमाइएला भन्दा पनि आफूले केही कमाइछ भन्दा पनि समाजलाई केही दिन सकिन्छ भन्ने धेरैले म यो पेसामा छिरेको हुनाले मलाई गर्व लाग्छ त्यो तपाईँले सम्झिनुभएका नामहरू कार्यक्रमका नामहरू अनि त्यो समयलाई सम्झिन पाउँदा
हो. अब अर्को प्रश्न कस्तो जहाज प्रश्न छ र मलाई म आफै पनि अमेरिका आएर पढिसकेपछि मेरो मनमा लागेका मेरो मनमा उब्जिएका प्रश्नहरू विभिन्न हाम्रा ठुला ठुला व्यक्तित्वहरू चाहिँ अमेरिका अथवा अन्य कुनै मुलुकमा गएर बस्ने अनि त्यसपछि फर्किने प्रचलन छ तर अन्य मुलुकमा गइसकेपछि एउटा स्टारडम अथवा एउटा मान्छेले चिन्ने एउटा आफ्नो एउटा आइडेन्टिटी एउटा प्रोफाइलिङ नेपालमा इस्ट्याब्लिस भइसकेको हुन्छ. सो हाउ डिड यु अडप्ट युर सेल्फ इन अमेरिका एज अ नर्मल पर्सन फ्रम अ रिकग्नाइज टेलिभिजन प्रेजेन्टर इन नेपाल?
इट्स अ भेरी गुड क्वेस्चन. है कस्तो प्रश्न सुन्नुभयो जुन प्रश्नले मलाई हमेसा घोचिरहन्छ यहाँ पनि कि देशको निमित्त अनि समाजका निमित्त परिवर्तनका निमित्त केही गर्छु भनेर अठोट लिएर टेलिभिजन कर्ममा एउटा पेसामा छिरेको मान्छे त्यो त्यो उर्वर समयबाट फर्किएर एउटा नर्मल मान्छेको रूपमा अमेरिकामा बस्दै गर्दा पक्कै पनि केही अभाव महसुस हुन्छ केही केही छुटेको जस्तो केही नपुगेको जस्तो अथवा आफू हिँडेको बाटो नहिँडेर अर्कै बाटो हिँडिरहेको जस्तो अथवा हिँडिरहेको बाटो कहीँ सकिएछ जस्तो प्रकारका अनुभूतिहरू हुन्छन्. त्यो स्वाभाविक रूपमा मलाई पनि भइरहेको छ. तर पनि मैले अर्को रिग्रेट चाहिँ म के गर्दिनँ भने मैले यो सब किन गरिरहेको छु कि भोलि हिजो हिँडेको बाटोभन्दा अझ सुनौलो बाटो हिँड्नु छ परिवर्तनका निमित्त अझ बलियो आफैलाई बनाएर अगाडि बढ्नु छ देशका निमित्त भन्ने सङ्कल्प ममा छ. त्यो सङ्कल्पले भित्री ऊर्जाको रूपमा काम गरिरहेको हुनाले मलाई अहिले चाहिँ यस्तो लाग्छ कि मैले यो समय चाहिँ एकदमै हरेक मिनट हरेक सेकेन्ड उपयोग गरेर थप सिक्ने थप जान्ने र यो आर्जन गरेको ज्ञान सङ्ग्रह गरेको शिक्षा अथवा यो अनुभवलाई नेपालमा लगेर चाँडो म परिवर्तनका निम्ति लैजाउँ भन्ने लाग्छ. तर स्वभावैले एउटा नर्मल मानिस हुनुमा मलाई त्यस्तो छटपटी त छैन. म एकजना नर्मलै मानिस हुँ एकदमै सामान्य मानिस नै हुँ नेपालमा पनि. तर नेपालमा चाहिँ ठुलो परिवर्तनका निम्ति अथवा धेरै मानिसहरूका निम्ति काम गर्न सक्थेँ. यहाँ चाहिँ आएर मैले आफ्नो निमित्त अथवा थोरै मानिसहरूका निमित्त काम गर्न परिरहेको जस्तो महसुस भइरहेछ.
एकदम इन्सपायरिङ तपाईँका शब्दहरू. तपाईँका शब्दहरूले कता कता रगतभित्र पनि प्रहार गरेको जस्तो महसुस हुन्छ. एकदम इन्सपायरिङ लाग्यो. अब अर्को कुरा चाहिँ के लागिरहेको छ म लगायत सम्पूर्ण मेरा साथीभाइहरूसँग पनि मैले कुरा गरिरहँदाखेरि चाहिँ यी सवालहरू उठेका थिए र मलाई लाग्छ विश्वव्यापी रूपमा जहाँ पनि नेपाली छरेर बसिरहनु भएको छ उहाँहरूको पनि एउटा क्वेसन हो भन्ने मैले ठानेको छु. तपाईँले अमेरिकामा बसिरहनु हुँदा कस्ता कस्ता प्रोजेक्टहरूमा आफूलाई इन्भल्भ गराइरहनु भएको छ ताकि तपाईँका फ्यान फलोवर्सले अनलाइन वर्ल्डबाट पनि तपाईँलाई हेर्न सक्नुहुन्छ?
अ भेरी गुड क्वेस्चन. पहिलो त हामीले जय स्वाभिमान जुनलाई मैले टेलिभिजन प्रोग्रामको रूपमा सुरुवात गरेको थिएँ त्यसपछि त्यसलाई एउटा पुस्तकको रूपमा सार्वजनिक गरेँ. त्यसपछि अमेरिका आइसकेपछि मलाई झन् महसुस भयो कि देशभित्र बस्ने मानिसहरू मात्र होइन देश बाहिर विभिन्न शीर्षकमा आएका मानिसहरूलाई पनि देशलाई माया गर्ने देशलाई योगदान गर्ने मुटु र हृदय छ. त्यो चाहिँ एकत्रित गर्न सकियो भने देशको परिवर्तनका निमित्त देशलाई योगदान पुर्याउनका निमित्त केही गर्न सकियो भने झन् राम्रो हुन्छ भन्ने सोचेर एउटा टेलिभिजन कार्यक्रम एउटा पुस्तक हुँदै अहिले एउटा क्याम्पियन जस्तो एउटा 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 अभियान जस्तोको रूपमा यसलाई अगाडि बढाइराखेका छौँ. यसका लागि मानिसहरूले अथवा साथीहरूले ज जसले मलाई माया गर्दै आउनु भएको छ तपाईँहरूले jaiswabhiman.com हेर्न सक्नुहुन्छ. अनि त्यस्तै त्यसका अलावा बाहिर बसेर पनि देशका निमित्त केही गर्न सकिन्छ भन्ने अठोटका साथ म विभिन्न सङ्घ संस्थाहरूसँग आबद्ध भएर जस्तो कि म सगल रेडियो सर्भिसेस जस मार्फत देशमा केही गर्नका निमित्त केही अनुभवहरू सँगै लिइरहेको छु. अनि त्यस्तै सेन्टर फर पानी एजेन्ट कम्युनिटी सर्भिसेस एसियाको स्थिति कस्तो छ र एसियन मानिसहरूमा परिरहेको समस्या वा अर्थतन्त्रदेखि अथवा राजनीतिक प्रभावसम्म कस्तो प्रकारका छन् अनि मानिसहरू आफ्नो देशलाई कतिको श्रद्धा गरिरहेका छन् भनेर त्यो त्यो अभियानको बिचमा पनि त्यो ग्रहण गरिरहेको छु र रिसेन्टली एकदमै तपाईँ मार्फत नै सार्वजनिक गर्न पाउनु मेरो लागि खुसीको पनि हो खुसीको कुरा पनि हो कि अब ब्याक टु नेपाल भन्ने क्याम्पेन अन्तर्गत ब्याक टु नेपाल .org हामीले भर्खरै सुरुवात गर्न खोजिरहेका छौँ तपाईँ मार्फत यो सार्वजनिक गरिरहेको छु ब्याक टु नेपाल अभियान अन्तर्गत बाहिर बसेका मानिसहरूलाई सङ्गठित गरेर देश फर्किने एउटा खालको एउटा ठुलो अभियान पनि सुरुवात हुँदैछ यी माध्यमहरू मार्फत मानिसहरूले मलाई भेट्न सक्दछन् यसका साथै मेरो आफ्नै युट्युब च्यानलमा पनि मैले नियमित जस्तो पछिल्ला केही हप्ताहरू यता नियमित जस्तो आफ्नो भनाइहरू कतिपय विषयमा प्रतिक्रियाहरू राख्ने क्रम चलाइरहेको छु यी चाहिँ माध्यमहरू हुन्
सो यु हेभ इन्टरभ्युड पिपल लाइक किङ ज्ञानेन्द्र एन्ड मोस्ट अफ द प्राइम मिनिस्टर आफ्टर द 1990s पिपल मुभमेन्ट अफ नेपाल सो वाट रिसोर्सेस हेभ यु फाउन्ड हेल्पफुल इन यर रिसर्च बेस्ड न्युज रिपोर्टिङ एट द्याट टाइम यो प्रश्न सोधिरहँदा म आफैलाई पनि त्यति बेला म जुन बेला म पत्रकारितामा आफू इच्छुक थिएँ आफूलाई जान्न मन थियो पत्रकार प्रेम बानिया जस्ता व्यक्तिहरूले चाहिँ कस्तो कस्तो रिसोर्सहरू युज गरेर चाहिँ विभिन्न व्यक्तित्वहरूसँग एउटा अन्तर्क्रिया गर्ने र त्यो अन्तर्क्रिया गरेको कार्यक्रम चाहिँ एकदमै पपुलर हुने त्यो 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 एउटा समय थियो तर त्यो समय को मेरो प्रश्न मेरो जिज्ञासा आजको यो कार्यक्रममा आजको यो शोमा म यहाँबाट जान चाहन्छु
थ्याङ्क यू सो मच यो प्रश्न वास्तवमा पत्रकारिताको मर्म बुझेर त्यसको गहिराईबाट गरिएको प्रश्न म मान्दछु किनकि यो प्रश्नमा मेरो पत्रकारिताको गहिराई अथवा मेरो पत्रकारिताको पृथकता जोडिन्छ किन अरू मानिसहरू जस्तै गरेर कार्यक्रम सञ्चालन गरिरहेको मैले केही फरक अवसरहरू पाएँ भन्ने कुरा पनि यसमा जोडिन्छ तपाईँले मेन्सन गर्नुभयो म यसकारण चाहिँ आफूलाई फर्चुनेट ठान्दछु कि समय क्रममा मैले नेपाली राजनीतिका मूल योद्धाहरू 2047 सालमा प्रधानमन्त्री भए यताका प्राय लेट्स से 95% लिडरहरूसँग आई मिन प्राइम मिनिस्टर्सहरूसँग कुराकानी गर्न पाएँ त्यो मेरो लागि एकदमै सौभाग्य थियो र यो पाउनुमा तपाईँले सोधेको प्रश्नको कारक थियो कि नर्मल्ली मानिसहरू अन्तर्वार्ता दिनको लागि अन्तर्वार्ता लिने मान्छे को हो भनेर सोध्दछन् र अन्तर्वार्ता लिने मानिससँग कतिको जानकारी छ ऊ कति इन्थुजियास्टिक छ अथवा ऊ कति पोलाइट छ अथवा उसले गरेका प्रश्नहरूमा कतिको तर्क छ भन्ने अर्थ राख्दछ सो यो आधारमा नै यो बेस यसलाई नै बेस मान्ने मानेर नै मैले यो अवसरहरू पाएँ भन्ने लाग्छ सो मैले रिसोर्सेसहरू मैले युज गर्ने अथवा मेरो 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 तरिकाहरू चाहिँ मैले जब पत्रकारिता पढेँ पत्रकारिता पढ्दै गर्दा मेरो मास्टर्समा मैले अन्तर्वार्ता मैले धेरै मानिसहरूसँग गरेँ मास्टर्स गर्ने क्रममै पनि त्यस बेला मैले दुई तिनवटा कुरा एकदम गहिरोसँग थाहा पाएँ युनिभर्सिटीले सिकाएको दुई तिनवटा कुरा एउटा चाहिँ कुनै पनि विषय एज ए जर्नलिस्ट लाइक ज्याक अफ अल मास्टर अफ नन नै हो तर अब कतिपय विषयमा मास्टर्स भएर नै क्वेसन गरियो भनेदेखि ज्याक अफ अल मात्रै भएर हुँदैन त्यो विषयमा अलिकति जानेर प्रश्न गरियो भने त्यसको तर्क रहन्छ भन्ने मैले जुन सिकेँ त्यो सिकाइले मलाई के गर्यो भने जस्तो लेट्स यहाँनिर एउटा उदाहरण लिउँ 2047 सालमा प्रधानमन्त्री भएका व्यक्तित्व 48 सालमा प्रधानमन्त्री भएका व्यक्तित्व कृष्णप्रसाद भट्टराईलाई सम्झौँ कृष्णप्रसाद भट्टराईसँग अन्तर्वार्ता गर्ने क्रममा जाँदै गर्दा मलाई नेपाली राजनीतिको र पत्रकारिताको त्यति धेरै नलेज थिएन अनि मैले कृष्णप्रसाद भट्टराईसँग नजिक रहेका मानिसहरूसँग मैले सामान्य प्रश्नहरूबाट एकदमै फराकिला जवाफहरू पाउनु मेरो लागि गौरवको विषय हुन्थ्यो सो सरल प्रश्नहरू र फराकिला जवाफहरू मानिसहरू चाहिँ एकदमै जटिल प्रश्नहरू र साँघुरा जवाफहरू खोज्छन् म चाहिँ त्योभन्दा बाहिर निस्केँ र सरल प्रश्नहरू अनि फराकिला जवाफहरू खोज्न थालेँ त्यसपछि सुराईको कुरा थियो म जीवनको कुराहरू गर्थेँ म राजनीतिलाई पनि जीवनबाट हेर्न खोज्थेँ म हर व्यक्तिलाई जब प्रश्न गर्छु म जीवनको एङ्गलबाट गर्दछु. जस्तो कि कृष्णप्रसाद भट्टराईले विवाह नगर्नुको कारण के होला भनेर मानिसहरूले सोधिने देखिँदा सामान्य प्रश्न र हल्का प्रश्न जस्तो देखिन्छ. तर त्यही प्रश्नलाई मैले यसरी सोधेको थिएँ कि तपाईँले विवाह नगर्नुसँग तपाईँको राजनीति, तपाईँको जीवन, तपाईँको सिद्धान्त, यी तिन कुरामध्ये कुन चाहिँले त्यस्तो महत्त्वपूर्ण अर्थ राख्यो र तपाईँले विवाह गर्नु भएन, र त्यसले तपाईँलाई के फरक पार्यो, यदि विवाह गरेको भए के फरक पर्थ्यो भन्ने प्रश्न पनि यसमै जोडियो. सो यसरी मैले प्रश्न गरेको थिएँ र मैले जीवनलाई केन्द्रमा राखेर गर्ने प्रश्नहरू नै मेरा केही फरकपनहरू हुन् मलाई त्यो लाग्छ. नम्बर दुई, विषयलाई म अलिकति भित्र छिर्न चाहन्छु र त्यसलाई कुनै पनि प्रश्न सोद्धा मैले सोधेको प्रश्न होइन, यो चाहिँ आम मानिसहरूले सुन्न चाहेको जवाफका लागि सोधिएको प्रश्न हो भन्ने बुझ्छु. त्यही भएर म क्यामेरालाई अथवा तपाईँसँग बोलिरहँदा म एकजना सरोज लामिछानेसँग बोलिरहेको म महसुस गर्दिनँ. म यति बेला मेरो अघिल्लोतिर झन्डै 1.5-2 लाख 3 लाखको जति मानिसहरू छन् र ती मानिसहरूको अघिल्लोतिर बोलिरहेको छु भन्ने ठान्छु र म त्यही अनुसार जवाफ दिइरहेको छु तपाईँलाई. सो म चाहिँ मेरो प्रश्न गर्ने शैली तरिका र मेरो फरकपन चाहिँ यी चिजहरूमा छन् जस्तो लाग्छ. त्यसले गर्दा यी चिजहरूलाई नै म रिसोर्सेसहरू मानेर पत्रकारिता गर्दै आएँ, गरिरहेको छु.
हो, यहाँको बोल्ने तरिका र हरेक कुराहरू हेरिरहँदाखेरि तपाईँ आफू पेसालाई कतिको माया गर्नुहुन्छ, आफ्नो पेसाप्रति कतिको इमान्दार हुनुहुन्छ भन्ने कुरा तपाईँले आफूले त गर्नुभयो तर अन्य व्यक्तिहरूलाई पनि एकदमै इन्सपिरेसन मिलेको जस्तो म महसुस गर्छु. म व्यक्तिगत रूपमा पनि म यहाँको एकदमै ठुलो फ्यान. म जुन बेला स्कुलमा पढ्थेँ, स्कुलमा पढिरहँदाखेरि जुन बेला यहाँको कार्यक्रम मेरो टिभीमा बस्थ्यो, म होमवर्क गर्न छोडेर अथवा त्यो कामलाई थाती राखेर म यहाँको सो हेर्न भनेर टिभी अगाडि जान्थेँ. र मलाई लाग्छ यी इन्सपिरेसनहरू म लगायत अन्य धेरै पत्रकारितामा आउन चाहने नचाहने आम दर्शकको लागि एउटा ठुलो इन्सपिरेसन भनेर आएको छ. यो कुरामा म एकदमै विश्वस्त छु. तर अब अर्को प्रश्न, एकदमै भया ठुलो प्रश्न भन्न चाहन्छु, यो प्रश्न सबैले गर्ने प्रश्न. अब तपाईँ चाहिँ अमेरिकामा आउनुभयो र अमेरिकामा आउनुभयो तर फर अ सर्टन पिरियड, केही समयको लागि आउनुभयो. अब वेन विल द्याट पिरियड एन्ड्स? हाउ आर यु प्लानिङ टु गिभ ब्याक टु द कम्युनिटी इन द फ्युचर?
वाओ, मैले अमेरिका आएको 3 वर्षको बिचमा सबभन्दा बढी सामना गरेको प्रश्न हो यो. किन गयो भन्ने प्रश्न, अनि त्यसपछि कहिले फर्किन्छ भन्ने प्रश्न, होइन? त्यो प्रश्नको बिचमा तपाईँको प्रश्न चाहिँ फर सर्टेन पिरियड भनेर अनि कहिले फर्किने भन्नेमा चाहिँ मलाई यस्तो लाग्छ कि 3 वर्ष चान्चुन समय बितेको छ. यो 3 वर्ष चान्चुन समय सेरोफेरोमा मैले जति अनुभव, जति ज्ञान ग्रहण गरेको छु, ती सबै धेरै जसो चिजहरू लेखिरहेको छु. सिक्ने क्रम त जीवनमा कहिले पनि सकिन्न, सिकिने रहेको छु हरेक दिन. तर मलाई चाहिँ एउटा सर्टेन भन्ने त्यो इन्भर्टेड कमाल भित्रको शब्दावलीलाई मैले सम्बोधन गर्ने हो भनेदेखि चाहिँ म्याक्सिमम म 10 वर्ष बस्छु होला अमेरिका भन्ने सोचका साथ आएको थिएँ. जति बेला मलाई अमेरिकी सरकारबाट जुन एक्स्ट्राअर्डिनरी स्टेटसमा जुन खालको अवार्ड भयो, नेपालमै थिएँ म जति बेला, त्यसपछि पनि मैले 6 महिना नेपालमा बिताएर अमेरिका आएको हुँ. त्यसपछि मैले सोचेँ कि ला केही समय नेपालमै बसेर नेपालमै गाउँ, किनभने नेपालमा धेरै आवश्यकताहरू छन् भनेर. अनि जब त्यो भयो, त्यसपछि पनि नेपालको परिस्थिति जब हुन्छ नि राजनीतिक, सामाजिक, आर्थिक रूपमा बिग्रिँदै गएपछि मैले पाएको अवसर उपयोग गर्छु र थप ज्ञान अनुभव ग्रहण गरेर फर्किन्छु भन्ने सङ्कल्प राखेर 10 वर्ष भन्ने सोचेको थिएँ. तर यहाँ आइसकेपछि मैले बुझेँ ग्लोबल पेन्डेमिक पनि वान अफ द रिजन्स, अनि त्यसपछि अरू सो मेनी थिङ्स, होइन? त अहिले चाहिँ म के भन्न सक्छु भने म 10 वर्ष चाहिँ अमेरिका बस्दिनँ. आई मिन इट्स अलरेडी बिन 3.5 इयर्स, बट म चाहिँ 10 वर्षसम्म चाहिँ अमेरिकामा बस्दिनँ. पर्मानेन्टली चाहिँ यहाँ बस्ने 10 वर्षको पिरियड अथवा हुन्छ नि कानुनी वाट एभर जेसुकै अवस्था मलाई प्राप्त भएको भए पनि म चाहिँ त्यसो गर्नुभन्दा म चाहिँ जति सक्दो चाँडो मैले मेरो गर्न पर्ने पारिवारिक जिम्मेवारी, छोरीहरू अथवा छोरीहरूको शिक्षा अथवा परिवारको जिम्मेवारी म बिस्तारै मैले धेरै प्रतिशत पुरा पनि गरिसकेको छु. सो म बिस्तारै म एक्जिट लिने वेमै छु. म ठ्याक्कै भन्न सक्दिनँ सन् 2000 बाइसको यो तारिकमा जान्छु अथवा सन् 2021 को यो तारिकमा जान्छु, तर यही दुई तिन वर्षको बिचमै होइन अझ समय परिस्थिति यस्तो पनि हुनसक्छ कि नेपालमा राजनीतिक वितृष्णा बढिरहेको छ, युवाहरूमा जागरण बढेको छ, होइन अब आए नेपालमा आएर तपाईँले यो चाहिँ यसरी गर्नुपर्दछ भनेर एउटा टिम बनाउँदै गरेको कुनै अवस्था आउन सक्छ। त्यसो भयो भने भनौँ न एक वर्ष दुई वर्ष पनि नजान सक्ला। तर नेपालमा पनि के गर्नको लागि होमवर्क गरिरहेको छु अनि यहाँबाट एक्जिट लिनको लागि पनि होमवर्क गरिरहेको छु। सो यो दुइटैको संयोजन आई थिङ्क एकदमै चाँडै हुन पनि सक्छ। र मैले फेरि पनि मेन्सन गर्छु, धेरै वर्ष चाहिँ म यहाँ बस्दिनँ।
अबको प्रश्न चाहिँ अलिकति जेनेरेसन ग्याप अथवा जेनेरेसन्स बिचको एक्सपिरियन्स, टेक्नोलोजीको एडभान्समेन्ट सँगसँगै प्रेम बानियाजी चाहिँ कतातिर हुनुहुन्छ भन्ने तर्फको क्वेसन जस्तो लाग्छ मलाई। यु हेभ डिरेक्टेड प्याट्रियोटिक म्युजिक भिडियोज, सर्ट फिल्म्स एन्ड डकुमेन्ट्रिज, बट डिस्पाइट द एडभान्समेन्ट अफ मिडिया प्लेटफर्म्स, वाइ इज युर आउटपुट सो लो इन कन्टेन्ट क्रिएसन दिज डेज, अर हेज नट इट बिन पब्लिस्ड सिन्स देन?
वाउ, गहिरो र ठुलो प्रश्न। खासमा मैले आफ्टर लाइक त्यो म्युजिक भिडियोज अनि त्यसपछि बुक्स अनि त्यसपछि अरू नियमित स्तम्भ लेखनहरू म कान्तिपुर दैनिक, नागरिक दैनिक जस्ता पत्रिकाहरूमा पनि नियमित जस्तो गरेर लेख्थेँ। ठ्याक्कै हप्ताको यति दिन, महिनाको यति दिन भन्ने थिएन, तर म लेख्ने ठाउँ रोक्दिनँ थिएँ। तर अनफोर्चुनेटली यहाँ आइसकेपछि हुन्छ नि त्यो पेसागत लेखाइले चाहिँ विश्राम जस्तो लियो जस्तो भएको छ। तर त्यसो होइन, म भित्रभित्रै मेरो लेखनको तरिका र शैलीहरू बदलिएको छ। हिजो म समयको आत्महत्या भन्ने शीर्षकमा किताब र कविता लेख्थेँ, आज म विकास र इकोनोमिक डेभलपमेन्टको बारेमा नेपाल र यहाँको विभेदहरू, फरकहरू, भेदहरू लेख्न थालिरहेको छु। म हिजो नेपालमा नेपालका विभिन्न जिल्लाहरू पुगेर विभिन्न जिल्लाका मानिसहरूको गरिबी र तिनको दुःखको कथाहरू लेख्थेँ र पत्र पत्रिका टेलिभिजनहरू मार्फत प्रसारण प्रकाशन गर्थेँ। आजभोलि कहीँ पनि प्रकाशन प्रसारण नगरिकन एसियाका मानिसहरूको दुःख कस्तो रहेछ अनि एसियाको अन्य देशहरूको विकासको गति कस्तो रहेछ, साथै नेपाल र अमेरिकाको कस्तो भइरहेको छ, म वाइ नेसन्स फेल जस्ता किताबहरूमा अलिकति समय दिन थालेको छु। र म हिजोको जस्तै प्रकारको साहित्य अथवा अथवा समाचार अथवा रिपोर्टहरू लेख्ने भन्दा लेखाइको किसिम फरक भएको छ, तर एट द इन्ड अफ द डे मलाई चाहिँ यसले पक्कै पनि एउटा सही दिशामा लगिरहेको छ भन्ने लागेको छ। सो प्रकाशन भइरहेको छैन, हिजोको जस्तै गरेर सार्वजनिक रूपमा म्युजिक भिडियोजहरू, त्यसपछि बुक्स अनि त्यसपछि अन्य चिजहरू बाहिर ल्याइरहेको छुइनँ, तर भित्रभित्रै केही त्यस्ता तयारीहरू र सङ्ग्रहहरू गरिरहेको छु जसले जीवनलाई, मेरो जीवनलाई, मेरो लक्ष्यलाई र देशलाई अनि समाजलाई, परिवर्तनलाई पक्कै पनि केही टेवा दिनेछ, मद्दत दिनेछ।
एकदमै गहिराईमा एन्सर दिनुभयो, एकदमै खुसी लाग्यो। अबको प्रश्न चाहिँ, तपाईँ आफै पनि लेख्ने, बोल्ने, पढ्ने र सिक्ने काममा एकदमै तत्पर हुनुहुन्छ, सो आई थिङ्क यो प्रश्नको जवाफ चाहिँ मैले यहाँबाट अझ बढी गहिराईमा पाउँछु भन्ने मैले अपेक्षा राखेको छु। यहाँले धेरै किताबहरू लेख्नुभयो, भन्ज्याङमा प्रेमका गीतहरू, समयको आत्महत्या, सुसाइड अफ द टाइम, जय स्वाभिमान एन्ड जिन्दगी मुनलाइट, यो सबै कृतिहरूबाट यहाँले के गर्नुभयो भन्दा इट्स अल अबाउट कम्युनिकेसन। तर अब विच मोड अफ कम्युनिकेसन यु फाइन्ड स्ट्रङ्गर इन डेलिभरी, स्पिकिङ, राइटिङ, रिडिङ, अर लर्निङ, कुन चाहिँ यहाँलाई बढी स्ट्रङ लाग्यो?
हौ, यो त गाह्रो प्रश्न सुन्नुभयो। मलाई मेरो जीवनमा मैले सबभन्दा बढी प्रेम गर्ने तिनवटा चिजको नाम भन्यो भने यो अहिले यो चाहिँ राष्ट्रियता अथवा देशभक्ति अथवा माया प्रेमहरूभन्दा माथि उठेर भन्यो भने ओभरअल समग्र सृष्टि अथवा पृथ्वीकै तिनवटा चिजमाथि त कुन चाहिँ चिजलाई माया गर्छस् तिनवटा चिज भन् भनेर प्रश्न सोधियो भने जस्तो जवाफ आउँछ यो प्रश्नको नि जवाफ करिब त्यस्तै हुन्छ। म चाहिँ लाइफमा जिन्दगीमा म सबभन्दा बढी मैले प्रेम गर्ने चिजहरूभित्र वर्ड शब्द नै हो, शब्दहरूलाई म एकदमै बढी प्रेम गर्छु। त्यसपछि म वर्ल्डलाई सबभन्दा बढी वर्ल्डलाई पृथ्वीलाई संसारलाई त्यतिकै गर्छु अनि त्यसपछि मेरो जीवनमा आउँछ लाइफ। सो यी तिनवटा चिज म शब्द संसार र जीवन त्यति धेरै माया गर्ने मान्छे हुँ मेरो सिद्धान्त जीवनप्रतिको। अनि जहाँसम्म यो ठुलो जवाबपछि यसलाई अलिकति प्रोक्सिमेटको हिसाबमा तपाईँको प्रश्नमा केन्द्रीकृत हुने हो भने म चाहिँ खासमा लेख्न र बोल्न एकदमै मन पराउँछु, मनपर्छ अनि सिक्न झन् बढी मनपर्छ। तपाईँले सोधेका तिनवटा शब्दभित्र स्पिकिङ राइटिङ अर लर्निङमा म तिनवटालाई समान प्रेम गर्छु, एकदमै समान प्रेम गर्छु र म मेरो जीवनमा यो गरि नै रहन्छु। जहाँसम्म लेखनको कुरा छ, लेखनको कुरा चाहिँ मलाई लामो आयु भएको एउटा नदी जस्तो लाग्छ लेखन। अनि जहाँसम्म बोलाइको अथवा स्पिकिङको कुरा छ, स्पिच पावरको कुरा छ अथवा मान्छेलाई प्रभावशाली बोलीको कुरा छ, त्यो चाहिँ म त्यो लामो नदी भयो लेखाइ भने त्यो नदी सेरोफेरोका बगर अथवा नदीको सौन्दर्य चाहिँ कला भन्ने ठान्दछु। त्यो चाहिँ बोली अथवा स्पिकिङको कुरा गर्दैछु। जहाँसम्म त्यसपछि लर्निङको कुरा आयो, खोलाको त्यो 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 नदीको सुरुवात एक दिन पहिला भएको थियो, त्यही भएर अहिले त्यो बगिरहेको छ। त्यो पहिलो पटक नदी बग्दै हिँडेको बाटोमा उसले कस्ता कस्ता पहाडहरूसँग, कस्ता कस्ता जङ्गलहरूसँग, कस्ता कस्ता जीव जन्तुहरूसँग ठोक्किँदै ठोक्किँदै त्यो सिक्दै सिक्दै समुद्रसम्म पुग्यो होला भने जस्तै जीवन पनि अथवा यो लेखाइ अथवा बोलाइ पनि यो सिकाइको त्यो नटुङ्गिने यात्रा, नटुङ्गिने बाटो हो जस्तो लाग्छ। सो तपाईँले सोधेका तिनवटा प्रश्न माथि मेरा तिनवटा उदाहरणहरू र ती तिनैमाथि समान रूपले प्रेम गर्ने भएको हुनाले म यी सबैप्रति न्याय गरेर बाँच्न चाहन्छु।
तपाईँले दिनुभएको उत्तरमा म आफूले आफूलाई पनि कतिपय कुराहरू रिलेट गरेँ। आजको यो कार्यक्रम तयार गरिरहँदाखेरि, यी प्रश्नहरू तयार गरिरहँदाखेरि मैले जुन हिसाबले मेरा क्वेसनहरू तयार गरेँ, मैले यदि सायद क्वेसनहरू तयार नगरेको भए मेरा यी शब्दहरू म जुन हिसाबले यहाँसँग बोलिरहेको छु मेरो बोल्ने पावर पनि सायद अझ बढी फितल रहन्थ्यो होला। र यो कुरा म एकदमै अग्री गर्छु, एकदमै गहिराईमा एन्सर दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब अर्को प्रश्न चाहिँ अलिकति तपाईँ यहाँ रहँदाखेरि र यहाँ भइरहँदा गर्नुभएका कामका विषयमा म अलिकति टच हुन चाहेँ। एज अ प्रोग्राम कोअर्डिनेटर एट द सेन्टर फर प्यान एसियन एजियन कम्युनिटी सर्भिसेस CPACS लोकेटेड इन एटलान्टा, हाउ च्यालेन्जिङ वाज इट फर यु टु एडभोकेट न्यू इमिग्रेन्ट्स, रिफ्युजिज, लो इन्कम फ्यामिलीज एन्ड पिपल हु आर लेस प्रोफिसियन्ट इन इङ्ग्लिस?
Yeah, it's a really challenging job. And like मैले जसरी यो कार्यक्रम गरेर यो संस्थामा आबद्ध भएर काम गरिरहेको छु, लाइक तपाईँको न्यू इमिग्रेन्ट्स अनि त्यसपछि रिफ्युजिज पिपुल, दे आर लाइक रियली निडी पिपुल इन लाइक सो मेनी वेज। गभर्मेन्टसँग जनतालाई एउटा छेउमा राखेर, नदीको पारिपट्टि जनतालाई राखेर बिचमा आफू पुल भएर सरकारको पारिपट्टि रहेको सरकारसँग जोड्ने काम जस्तो लाग्छ, त्यसरी काम भइरहेको छ। यो चाहिँ मेरो एनजिओको अनुभव हो, मेरो पहिलो जीवनमा पहिलोपटक म एउटा एनजिओको कर्मचारी भएर इम्प्लोई भएर काम गरिरहेको अनुभव हो। सो नेपालमा मैले भोगेको देखेको एनजिओ र यहाँको एनजिओ बिच फरक छ अनि यहाँ गर्ने कामको शैली पनि फरक छ। सो एकदमै नयाँ कुरा भएको हुनाले मलाई सुरुमा एकदमै गाह्रो भयो यसलाई, यो फ्लोलाई क्याच गर्नको लागि। जस्तो कि यहाँ चाहिँ जस्तो मैले गर्ने कामको नेचरहरूभित्र केही प्रकृतिहरू सुनाउँछु तपाईँलाई। जस्तो कि जोर्जिया राज्य छ, यहाँ हरेक राज्यको आफ्नै सिस्टमहरू छन्। जोर्जिया राज्यले चाहिँ यहाँ रहेका मानिसहरू जो 65 वर्ष पुगेका छन् उनीहरूलाई वृद्ध भत्ता दिन्छ, वृद्ध भत्ता सिनियर सिटिजनले पाउने वृद्ध भत्ता चाहिँ यहाँ अहिले अमेरिकामा अब आई मिन जोर्जियामा $771 मन्थली छ। तर मानिसहरू 65 वर्ष भइसकेपछि पनि कसरी त्यो वृद्ध भत्तासम्म पुग्ने भनेर यहाँका धेरै मानिसहरूलाई थाहा छैन। Because of the reason they are LEP community, limited English proficient, and especially they don't know how to reach the government, and then they don't know what the right way to reach there. So, so there are so many barriers. Let's say language barriers, transportation barrier, tapaiko unchani contact person, dherai kura haru, information barrier. थुप्रै ब्यारियरहरूको बिचमा अमेरिकामा मानिसहरू छन्, खास गरी न्यु इमिग्रान्ट र रेफ्युजीहरू। उनीहरूको भाषा मिल्दैन, उनीहरूको सम्पर्क सूत्र मिल्दैन, यी सबै कारणले गर्दा उनीहरू पीडित छन्, उनीहरूले पाउनुपर्ने अधिकार पनि पाइरहेका छैनन्। मैले एउटा उदाहरण वृद्ध भत्ताको मात्र दिएँ। सो उनीहरूले जस्तो नेपाली बोल्नेको एउटा कम्युनिटी छ अथवा हिन्दी बोल्ने कुनै कम्युनिटी पिपल छ भने उसलाई चाहिँ उहाँ 65 वर्ष पुगिसकेको छ तर कसरी वृद्ध भत्ता लिने थाहा छैन भने हामी के गर्छौँ, उहाँहरूलाई वृद्ध भत्ता लिनको लागि सरकारलाई एप्लिकेसन कसरी भर्ने, कसरी गभर्मेन्टको एसएसआई अफिससम्म जाने, कसरी त्यो सुविधा लिन पाइन्छ, अनि कति सुविधा आउँछ, कसरी आउँछ, वाट इज डाइरेक्ट डिपोजिट, अनि तपाईँको वाट इज योर सोसल सेक्युरिटी सिक्योर कसरी गर्ने, यस्ता चिजहरूको बारेमा चाहिँ उनीहरूलाई हामी सिकाउँछौँ, हामी सहयोग गर्छौँ, सिकाउँछौँ भन्दा पनि सहयोग गर्छौँ। वृद्ध भत्ता एउटा उदाहरण मात्र हो, अरू डिसेबल्ड सिटिजनको लागि गर्ने सहयोगहरू, अनि त्यति मात्र नभएर कतिपय मानिसहरू अब जस्तो अहिलेको यो द मिड्स अफ द ग्लोबल पेन्डेमिक सिचुएसन, सो मेनी पिपल दे लस्ट देयर जब एन्ड देन लाइक दे निड हेल्प राइट, सो इन द्याट सिचुएसन टु लाइक अनइम्प्लोइमेन्ट फाइल गर्नु पऱ्यो, दे डोन्ट नो हाउ टु डु इट, अनि त्यसपछि लाइक उयो हामी हेल्प गरिदिन्छौँ। अनि त्यति मात्र होइन, हामीले हेल्प भन्नाले हामीले जानकारी दिन्छौँ, सहयोग गर्छौँ, त्यसको अलावा कतिपय मानिसहरू जागिर रोजगारी गुमाइसकेपछि खाने कुराको अभावमा छटपटाइरहेका हुन्छन्, उनीहरूलाई गभर्मेन्टले फुड स्ट्याम्प दिन्छ भन्ने थाहा हुँदैन, फुड स्ट्याम्प हाउ टु एप्लाई फुड स्ट्याम्प होइन, अनि त्यस्तो त्यस्तो सेवा सुविधाहरूमा हुन्छ नि, इट्स कम्प्लिटली इट्स अल एबाउट सोसियल वर्क, बट ठ्याक्कै डाइरेक्टली पहिला म हिजो जर्नलिजम गर्दा चाहिँ इनडाइरेक्ट जस्तो रूपमा ल फलानु ठाउँमा यस्तो खालको अप्ठ्यारो परेको छ, जनतालाई मद्दत गर्नु पऱ्यो सरकार भनेर भन्थे, अहिले चाहिँ तपाईँलाई अप्ठ्यारो परेको छ आउनुहोस् मसँग, म तपाईँलाई सहयोग गर्छु, सरकारले यो यो सेवा सुविधा दिइरहेको छ यसो गर्नुहोस्। सो यस्ता एसिस्टेन्स प्रोग्रामहरू थुप्रै छन् हामी कहाँ, जस्तो जोर्जिया ड्रिम भन्ने प्रोग्राम छ, त्यसभित्र मानिसहरू घर किन्न चाहन्छन्, न्यु इमिग्रान्ट अथवा रेफ्युजीहरू छन् घर किन्न चाहन्छन् भने उनीहरूलाई डाउन पेमेन्टको व्यवस्था त्यो प्रोजेक्टले गरिदिइरहेको हुन्छ। मानिसहरूसँग विभिन्न किसिमको डोमेस्टिक भाइलेन्सका प्रब्लमहरू हुन्छन्, हामीसँग डोमेस्टिक भाइलेन्सको डिपार्टमेन्ट छ, हामीसँग 12 डिफ्रेन्ट डिपार्टमेन्ट्सहरू छन्, अनि त्यस मार्फत समुदायको लागि सिधै संलग्न भएर काम गर्छौँ। इट वाज ए च्यालेन्जेस बट नट नाउ एनी मोर बिकज इट्स लाइक नाउ आइ एम कम्प्लिटली लाइक इजी गोइङ होइन, त्यसपछि यसले कस्तो गरिदियो भनेदेखि तपाईँको मान्छेहरूलाई जोड्नको लागि कम्युनिकेसन गरेर अनि तपाईँको सरकारले दिइरहेको सुविधा जनतालाई दिनको लागि पुल भएर काम गरिदिँदाखेरि त्यो हुन्छ नि आत्मसन्तुष्टि पनि हुने खालको काम भएर, सो अहिले चाहिँ म आइ एम इन्जोइङ इट।
गुड, सो हाउ डु यु इन्स्योर दे आर गेटिङ सोसियल राइट्स इन्क्लुडिङ द राइट टु लिभ, राइट टु फ्रिडम स्पिच एन्ड इक्वालिटी, यी कुराहरू कसरी इन्स्योर चाहिँ कसरी गर्नुहुन्छ, कुनै एउटा सिस्टम छ या नयाँ कुरा चाहिँ के अप्नाएर यो सबै कुराहरू भइरहेकै छन् भनेर अवगत गराउनुहुन्छ आफू र अन्य व्यक्तिलाई?
It's about social justice. यहाँ गरिरहेको कामभित्र चाहिँ मलाई आफूलाई आत्मसन्तुष्टि मिलेको र त्यो जुन सरकारले सबभन्दा पहिला त मैले आफ्नो नन प्रफिट प्रोफेसन सुरु गर्ने बेलामा सबभन्दा पहिला मैले अध्ययन गरेँ गभर्मेन्टले जनतालाई अथवा नागरिकलाई के दिँदो रहेछ, के दिइरहेको छ, त्यसपछि त्यसलाई त्यसपछि जनतालाई के कुराको आवश्यकता पर्छ त्यो अध्ययन गरेँ, त्यसपछि एउटा एनजिओको रूपमा यो गैर नाफामूलक संस्थाले के गर्न सक्छ, नन गभर्मेन्टल इन्स्टिट्युसनले के गर्छ, यसका रेस्पोन्सिबिलिटिजहरू के हुन्, यसका रोलहरू के हुन् भन्ने हिसाबले त्यो थाहा पाएँ। त्यो थाहा पाइसकेपछि मलाई ब्रिजिङ गर्न सजिलो भयो, जहाँसम्म इन्स्योर गर्ने कुरा छ यो चाहिँ लेट्स से लाइक जब हामीले जस्तो गभर्मेन्टले सरकारले विभिन्न किसिमका सेवा सुविधाहरू दिइरहेको छ, म त्यसमा ब्रिज गरिरहेको छु, म ब्रिजिङ गरिरहेको छु, जनतालाई पुल बनेर सेवा दिइरहेको छु, जनताले पाइरहेको त्यो सेवा सुविधाको फलोअप गर्नको लागि चाहिँ हामी कहाँ सिस्टम छ। सो यो चाहिँ वी सुड लर्न इन नेपाल टु, किनभने नन गभर्मेन्टल अथवा नन प्रफिटेबल अर्गनाइजेसनहरू चाहिँ नेपालमा चाहिँ ठ्याक्कै उल्टो भइरहेछ, फर प्रफिटेबल जस्तो भइरहेछ है। मैले ब्लेम लगाएको होइन, ठ्याक्कै यसो यो संस्थाले यसो गरिरहेछन् म भनिरहेको छुइनँ, तर मेरो मतलब के हो भनेदेखि नन गभर्मेन्टल अथवा नन प्रफिटेबल इन्स्टिट्युसनहरूले चाहिँ जनता र सरकारलाई जोड दिनुपर्ने रहेछ, त्यो आएर मैले सिकेँ। सो यहाँ चाहिँ जनताले त्यो सेवा सुविधा पाए कि पाएनन् भनेर फलो अप गर्ने सिस्टम पनि छ। सो त्यो सिस्टम पनि नेपालमा डेभलप गर्न जरुरी छ। सो यहाँ आएर सिकेको यो चिजभित्र चाहिँ मलाई के लाग्छ भने जनता र सरकार बिचको पुल बनेर जनतालाई सेवा प्रवाह गरिरहँदा जनताले हामीलाई भन्दछन् कि सरकारले दिएको होइन, यो चाहिँ नन प्रफिट अर्गनाइजेसन एज एन लेट्स से एज एन इम्प्लोई प्रेमले चाहिँ यो दिइरहेको छ, त्यो खालको अनुभूति उनीहरूलाई हुन्छ। जस्तो लेट्स से ट्रान्सपोर्टेसनको कुरा गरौँ, सिप्याक्स अल्सो प्रोभाइड्स लाइक फ्री ट्रान्सपोर्टेसन फर दोज सिटिजन लाइक सिनियर सिटिजन लेट्स से रेफ्युजिज एन्ड न्यू अमेरिकन कम्युनिटी। एन्ड देन कहिलेकाहीँ मानिसहरूलाई आकस्मिक डक्टरको एपोइन्टमेन्ट छ, आफूसँग पैसा छैन, उबरको पैसा लिए जान सकिन्न, एम्बुलेन्स अर्डर गर्दा झन् बिलाउँछ, डर थ्रास छ भने दे आर नन इमर्जेन्सी भेहिकल्स, बट लाइक इफ दे निड टु गो टु डक्टर एपोइन्टमेन्ट दे क्यान कल सिप्याक्स एन्ड त्यसपछि उनीहरूले त्यो सेवा प्रभाव गर्छन्। त्यो डाइरेक्ट समाजलाई सिधै हुन्छ नि महसुस हुने गरी अनुभूत हुने गरी सेवा सुविधा दिँदाखेरि चाहिँ वी क्यान हुन्छ नि हामी फलोअप गर्न सक्छौँ, हामी त्यसलाई चाहिँ फलोअप गरेर त्यो सिस्टममा उनीहरूले सुविधा पाए नपाएको मूल्याङ्कन गर्न सक्छौँ, त्यो सिस्टम त्यो सेवा सुविधाले उनीहरूलाई जीवनमा कति फरक पार्यो त्यो हामी महसुस गर्न सक्छौँ। त्यसैले सो इन्ट्रेस्टिङ
गुड। अबको प्रश्न चाहिँ करिब यहाँले मोर देन 16 इयर्स आफ्नो अनुभव चाहिँ कम्युनिकेसन मिडिया नेपालको चाहिँ कम्युनिकेसन मीडियामा काम गरेर अनुभव लिइसक्नु भएको छ। What is the one thing that you wish you had in your time that current journalists are benefited from? के त्यस्तो चिज लाग्छ यहाँलाई जुन कुरा चाहिँ अबका पत्रकारहरूले पाएका छन् जुन यहाँले पाउनु भएन, अथवा के कुरा चाहिँ नयाँ भइदिएको छ अहिले दुनियाँमा?
यो सर्वविदितै प्रश्न हो कि जति बेला म त्यति बेला देशमा 75 जिल्ला थियो, देशका सबै जसो जिल्लाहरू गाउँ गाउँ पहाडहरू हरेक खोला नदीहरू अनि त्यसपछि जङ्गलहरू अथवा दुःखका हरेक रङहरू अथवा जनताका प्रत्येक जसो प्रकारका पीडाहरूमा सामेल भएर एउटा क्यामेरा बोकेर कलम र कापी बोकेर जिल्ला जिल्लामा जनताको दुःखमा बाढी आउँदा पहिरो आउँदा अथवा कुनै पनि रोगले सिङ्गै गाउँलाई सताउँदा आगलागी हुँदा अथवा सीमा मिचिँदा हरेक विषयहरूमा तत् तत् ठाउँमा गएर जसरी पत्रकारिता गरिरहेको थिएँ त्यति बेला अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन। त्यही कुरा चाहिँ जब म नेपालबाट बाहिर अमेरिका आएँ केही समयको लागि त्यसपछि त्यसको विकास भत्तै भइदियो। त्यो कुरा मैले अहिलेको जुन विज्ञान प्रविधिको उन्नत परिवर्तनका बिच जुन खालको यो सोसियल मिडियाको विकास भएको छ त्यो विकास मेरो कार्यकालमा मेरो पालामा त्यति रूपमा हुन सकेको थिएन। त्यो कुरा चाहिँ म मिस गर्छु। यदि मेरो म सक्रिय पत्रकार भएर टेलिभिजनमा एउटा सिङ्गल टेलिभिजन स्टेसन हेरिरहेको बेलामा यो अहिलेको जस्तो प्रविधिको उन्नत सामाजिक सञ्जालको उन्नत विकास भइदिएको थियो भने मैले त्यति बेला गर्ने पत्रकारिता चाहिँ पक्कै पनि फरक र झन मास बेस्ड अझ बढी फराकिलो हुन्थ्यो होला भन्ने कुरा चाहिँ म अनुभूत गर्छु।
एकदमै रमाइलो लाग्यो किनकि मेरो जेनेरेसन अथवा म मेरो उमेरका व्यक्तिहरूले अनुभव गरिरहेको यो पत्रकारिता क्षेत्र र यहाँले गर्नुभएको आफ्नो अनुभव सबै कुराहरूलाई कम्पेयर गरेर हेर्दाखेरि हामी साँच्चै नै लक्की छौँ र हामी आफूले आफूलाई विभिन्न कुराहरू उपयोग गरेर टेक्नोलोजीको युज गरेर चाहिँ हामीले एउटा आफ्नो पेसामा इमान्दारी हुने एउटा अर्को मौका मिलेको छ। कार्यक्रमको अन्त अन्तमा छौँ, केही प्रश्नहरू राख्ने मौका पनि मिल्यो र मैले केही कुराहरू छुटाएको छ जस्तो लाग्छ भने के कुरा छुटाएको छु जस्तो महसुस गर्नुभयो यहाँले?
थ्याङ्क यू सरोजी, त्यस्तो तपाईँले केही छुटाउनु भएको छैन, किनभने एकदमै बृहत् विषयहरूमा तपाईँले प्रश्नहरू गर्नुभयो. यो सिलसिला कहिले पनि टुङ्गिन्न होइन, यो अब लामो फेयर यस्तो हो. ठ्याक्कै यो विषयमा यही चाहिँ प्रश्न सोधिएको भए हुन्थ्यो भन्ने मेरोमा त्यस्तो केही पनि छैन. तपाईँले समग्रमा एक डेढ दशक नेपालमा सक्रिय पत्रकारिता गरेको एकजना जर्नलिस्टलाई त्योभन्दा बाहिर आएर के गरिरहेको छ भनेर सोध्नुपर्ने सम्पूर्ण प्रश्नहरू सोध्नुभयो जस्तो लाग्छ. हामीले धेरै विषयहरू समेट्यौँ. धेरै धेरै धन्यवाद सरोजी.
थ्याङ्क यू सो मच प्रेमजी, हाम्रो कार्यक्रममा आइदिनु भयो, यहाँले आफ्नो अनुभवहरू आजको यो प्लेटफर्म मार्फत सेयर गरिदिनु भयो. मलाई लाग्छ सम्पूर्ण युथ, सम्पूर्ण यो पेसामा लागेका नलागेका सबैलाई लागेको जिज्ञासा आजको कार्यक्रमबाट धेरै नै क्लियर भएको छ कि प्रेम बानिया जस्तो पत्रकार कहाँ छ त. नेपालमा कुनै पनि हिसाबले पत्रकारितालाई अन्याय भयो अथवा नेपालमा कुनै पनि हिसाबले कहीँ कतै अन्याय भयो भने प्रेम बानिया जस्तो पत्रकारको नाम आउँछ, हरेक मान्छेको मुखमा यहाँको नाम आउँछ, हरेक मान्छेले यहाँलाई सम्झिने गर्दछन् र तपाईँ जस्तो व्यक्तिलाई सबै नेपालीले हरेक ठाउँबाट खोजि नै रहेको छ. यो कुरामा म एकदमै विश्वस्त छु र आजको कार्यक्रममा यहाँले आफ्नो महत्त्वपूर्ण समय हामीलाई दिइदिनु भयो र यहाँले आफ्नो अनुभवहरू हामीमा सेयर गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
थ्याङ्क यू सरोजी. तपाईँको माध्यम मार्फत अलिक लामो समय क्यापपछि केही मनका कुराहरू, मेरा कुराहरू सेयर गर्न पाएँ. ती तमाम युवा साथीहरू जसले देश, राष्ट्रियता र स्वाभिमानको सही छापका साथ एउटा प्रेम बानियालाई जुन माया विश्वास दिँदै आउनु भएको थियो र छ, म तपाईँहरूको माया र विश्वासलाई पक्कै पनि पुरा गरेरै छाड्नेछु. म तपाईँहरूको माया निरन्तर चाहन्छु. तपाईँहरूको निरन्तर माया कै कारण पछिल्लो समय जय स्वाभिमान अभियान, सँगसँगै ब्याक टु नेपाल क्याम्पेन, अनि सँगसँगै मैले मेरो आफ्नो युट्युब च्यानल मार्फत पनि धेरै श्रोता दर्शकहरूले चाहिँ तपाईँले युट्युबमा मात्रै भए पनि अलिकति बोलिदिनु भयो भने हामीलाई तपाईँको आवाज सुनिरहन मन परेको हुनाले जस्ता प्रतिक्रियाहरू आएबाट मैले म त्यस्तो प्रोफेसनल टेक्निकल पर्सनल त होइन, तैपनि मेन सामान्य रूपमा जुमका अथवा क्यामेरा सामान्य क्यामेराहरू गरेर आफैले शब्द एडिट गरेर अथवा सामान्य रूपमा टेक्निकल्ली आइ एम नट लाइक हुन्छ नि वेल पर्सन होइन, तैपनि त्यो कोसिस गरिरहेको छु. म तपाईँहरूको माया चाहन्छु, म तपाईँहरूको विश्वास चाहन्छु. तपाईँहरूको माया र यो विश्वासलाई लिएर देशलाई परिवर्तन गर्ने, देशका निमित्त एउटा महत्त्वपूर्ण परिवर्तन गर्ने एउटा अठोटलाई पुरा गर्न चाहन्छु. थ्याङ्क यू सो मच फर ह्याभिङ मी एन्ड युर सो. थ्याङ्क यू सो मच सरोजी.
थ्याङ्क यू. गिभिङ ब्याक पडकास्ट हेरेर र सुनेर साथ दिनुहुने तमाम सम्पूर्णलाई धेरै धेरै धन्यवाद. आजको कार्यक्रम यहाँलाई कस्तो लाग्यो? आजको कार्यक्रमको बारेमा कुनै पनि जिज्ञासा वा कुनै पनि प्रश्नहरू छन् भने तपाईँले हामीलाई कमेन्ट वा आफ्नो फिडब्याक व्यक्त गर्न सक्नुहुनेछ. आजको यो पडकास्ट विभिन्न पडकास्ट प्लेटफर्म एप्पल पडकास्ट, स्पोटिफाई, गुगल पडकास्ट, युट्युब लगायत अन्य विभिन्न प्लेटफर्महरूमा भालेबल छ. यतिन्जेलसम्म सुनेर हेरेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद. नमस्ते.